This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिस वासी नेपालीहरूको आफ्नै कार्यक्रम कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक कार्यक्रम कार्यक्रम नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूलाई यो पानी परिरहेको बेलामा म विनोद यहाँहरूलाई भेटघाट गर्न आइ नै सकेको छु. क्राइसिसको यो मद्रास स्ट्रिटमा रहेको प्लेन्स एफएमको यो स्टुडियोबाट यहाँहरूसँग प्रत्यक्ष पलाकुसारी गर्नेछु अबको आधी घन्टाको यो रेडियो यात्रा सँगसँगै. यहाँहरू समक्ष मिठा मिठा नेपाली गीत सङ्गीतहरू त प्रस्तुत गर्ने नै छु, त्यसबाहेक मिठा खबर तिता मिठा खबरहरू खबर जानकारीहरूको साथ पनि सँगै लिएर आएको छु. कृपया आजको यो बसाइमा पनि सधैँ चाहिँ रेडियो सुनेर साथ दिने प्रयास गर्दै गर्नुहोला भन्ने अपेक्षाका साथ आजको कार्यक्रममा फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु. हजुर श्रोता, विन्टर महिनाको पनि हामी अब लगभग सुरुवात त अफिसियल्ली सुरुवात भइ नै सकेको छ, त्यही पनि हाम्रा महसुसहरू अलिकति चिसो अलि बढेर नै गएको छ. त्यसमा पनि अलिकति चिसोको सँगसँगै पानी पर्नाले त्यसलाई अलिकति अर्कै खालको मोड दिएको छ. यद्यपि हामी नियमित रूपबाट यो न्युजिल्यान्डको समयअनुसार क्राइसिसको यो प्लेन्स एफएम मार्फत हरेक सोमबार बेलुका 8 बजे कार्यक्रम नमस्ते नेपालको कार्यक्रम मार्फत यहाँहरूसँग जोडिने प्रयास गर्दै आइरहेका छौँ. मिठा मिठा नेपाली गीत सङ्गीतहरू छन्, साथमा खबर जानकारीहरू अनि स्थानीय गतिविधिहरूलाई पनि कार्यक्रममा समय सापेक्ष रूपबाट हामी समावेश गर्ने प्रयास गर्दै आइरहेका छौँ. श्रोता, अब खबरहरू भनेपछि आफ्नो खबर नेपालसँग जोडिएका खबरहरू पनि हुन्छन्, आफ्ना स्थानीय खबरहरू त हुन्छ नै. अब अहिले धेरै प्रतीक्षापछि हुन त त्यसको अन्तिम फैसला त आइ नै सकेको छैन, तर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीसहित 16 जनालाई पूर्व पक्षका लागि जेलमा पठाइएको छ. अब यसले पनि अलिकति माथिल्लो तहका व्यक्तिहरू पनि कानुनको दायरामा पर्न सक्ने एउटा खुड्किलो प्रवेश पाएको हो कि भन्ने हाम्रो बुझाइरहेको छ. अझै पनि योसँग जोडिएका व्यक्तिहरू बाहिर रहिरहँदाखेरि हाम्रा आशंकाहरू त साथसाथमा रहेका छन् नै. श्रोता, यो बाहेक अब अहिले पछिल्लो पटक भारतमा समेत चर्को विवादमा रहेको चलचित्र आदि पुरुषको प्रदर्शन नेपालको राष्ट्रियता सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथिको ठाडो प्रहार भई अपूर्णीय क्षति हुने देखिएको महसुस गर्दै अहिले नेपालमा विशेष गरी काठमाडौँबाट सो चलचित्रको प्रदर्शन रोकिएको थियो, जसमा जानकी भारतीय छोरी हुन् भन्ने सम्मका विवादास्पद कुराहरू इतिहासलाई बङ्गाउने हाम्रा आस्थालाई तोड्ने खालका कुराहरूलाई सच्याउने प्रयास पनि नगरिएपछि त्यो फिल्मको प्रदर्शनमा रोक लगाइएको छ वा भने आपस्याप रोक पनि लागेको छ. आदि पुरुषका संवाद तथा लेखक मनोज मुन्तसिरले नेपालको स्वाधीनताको बारेमा विवादास्पद अभिव्यक्ति पनि दिएका छन्. यसै क्रममा उनीले आफूले गरेका गल्तीलाई सच्याउनुको साटो. त्यसपछि त नेपालीहरूले आफू संलग्न रहेको फोरमबाट त्यसको विरोध र त्यसको आक्रोश व्यक्त गर्ने कार्यलाई त गरि नै रहेका छन्, त्यसलाई स्वाभाविक रूपबाट पनि मानिन्छ. अहिले पछिल्लो पटक आदिपुरुष फिल्मको नेपाल वितरण कम्पनी ब्याङ्क टेस भेङ्कटेश फिल्म्सले सोमबारदेखि नै देशव्यापी प्रदर्शन रोक्ने निर्णय समेत गरिसकेको छ। सो चलचित्रको विषयको यो कुरा भयो। श्रोता, हामीले यो चलचित्र पनि कुरा गऱ्यौँ। त्योभन्दा अगाडि देशमा अहिले नेपालको विकास बजेटको कुराहरू पनि यहाँहरूको नजिकमा पुगि नै सकेको छ। विकास बजेटमा धेरै व्यक्तिहरूले भन्दा पनि कम व्यक्तिहरूको पहुँचमा आफ्नै हात जगन्नाथ भएको खबर त बाहिरिन सकेको छ। राज्य स्रोतको समुचित वितरण गर्नुपर्ने दायित्व भएका प्रधानमन्त्री, सम्बन्धित दुई मन्त्री र मुख्य सत्ताधारी दलका शीर्षस्थ नेताले विकास बजेटको ठुलो हिस्सा आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा बजेट बाँड्न पाइँदैन। राजनैतिक विकास त्मक र सैद्धान्तिक हिसाबले मात्र होइन, नैतिक दृष्टिले समेत यस्तो गर्न मिल्दैन। अत समग्र राष्ट्रका जनप्रतिनिधिहरू सम्मिलित सार्वभौम संसदले यसलाई अनिवार्य रूपबाट सच्याउनुपर्ने आवाज उठिनै सकेको छ। देशका 77 जिल्लामध्ये चार नेताका चार जिल्लामा मात्र 51% बजेट छुट्याउनु, त्यसमा पनि देउबाको गृह जिल्ला, पूर्व प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा मात्र 21% अर्थात् 1,10,00,000,000 रुपियाँ विनियोजन गरिनु सर्वथा नाजायज छ। त्यस्तै अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको गृह जिल्ला नुङ्गाकोटमा मात्रै 13% अर्थात् 66,50,00,000 छुट्याएको छ। प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोर्खामा 11% अर्थात् 54,10,00,000 र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा 30,00,00,000 अर्थात् 6% कुल बजेटको 6% विनियोजन गरेपछि हामीले संहिता वा भनौँ सिंहदरबारको सोचलाई गाउँ गाउँमा पुर्याउने त्यसै खालको व्यवहार र परिवर्तन र अवस्थाको परिवर्तन गर्ने हाम्रा कुराहरू चुनावमा कसरी जितेर आउने र आफ्नो क्षेत्र कसरी सुरक्षित गर्ने भन्नेमा नै केन्द्रित रहेको निष्कर्ष निकाल्न हामीलाई गाह्रो चाहिँ हुँदैन। श्रोता, यसरी आजको कार्यक्रमको सुरुवात मैले गरि नै सकेको छु। अब यहाँहरूलाई अन्य प्रसङ्गहरू कार्यक्रमको दौरानमा जोड्दै जानेछु। अहिले नै भने अब एउटा मिठो गीत अब यहाँहरूलाई यो क्रममा जोड्न चाहेँ। अब यो गीत सँगसँगै आजको कार्यक्रम नमस्ते नेपाललाई अघि बढाउन चाहन्छु। आउनुहोस् यो गीत नै सुनिहालौँ।
सहरकी मैयालाई मेरो गाउँमै नानी हो, करणौलाई हेरेर तिमीलाई छानियो, सहरकी मैयालाई मेरो गाउँमै नानी हो। पञ्चे बाजा घन्काउँदै टनाकुटी टनाकुटी घुम्न, पञ्चे बाजा घन्काउँदै टनाकुटी टनाकुटी घुम्न, प्लिज नभनाइ हुन्न।
नमस्ते नेपाल,
नेपाली धेरै माया गर्छु मैले, दिन्छु जीवन दिन दिनै फेरौली नि।
हजुर श्रोताहरू, गीतको मिठासहरू आफ्नै खालको हुन्छ अनि परिवेश त त्यससँग जोडिएर आउने नै गर्दछ। त्यसैले श्रोता विदेशमा बसेर यस्तै खालका परिवेशहरूको कुरा आफ्नै भाषामा वा भनौ नेपाली भाषाका गीतहरूमा सुन्नुको मजा पनि अर्कै र बेग्लै छ भन्ने जस्तो लाग्छ मलाई। हुन त श्रोता पछि गएर घर गृहस्थी बसाउने लक्ष्य उद्देश्यका साथ हुने माया प्रेममा यस्तै खालका पूर्व शर्तहरू रहेका हुन्छन्। सँगसँगै जीवन जिउने भइसकेपछि त्यस सँगसँगै दैनिकी कार्यहरू पनि गर्नै पर्ने हुन्छ। यस्तै खालको अप्ठ्यारो प्रेम अघि र विवाह पछिका व्यवहारिक कुराहरूमा फरक र अन्तर छ। त्यसैका कारणले कति सम्बन्धहरू बिचबाटैमा नै तोडिने गर्दछन्। तपाईँहरूका सम्बन्धहरू यस्तो अवस्थामा आइ नपरोस्, यस्तो बाट अलिकति पार हुन सकोस्, मेरो यस्तै खालको शुभेच्छा रहेको छ। श्रोता अब यो पछि हामी क्राइसिसमै रहेका नेपालीहरू वा भनौँ विदेशमा रहेका धेरै जसो नेपालीहरूलाई अहिले जिम्बाब्वेमा वर्ल्ड कप क्वालिफाइङका गेमहरू तर्फ पनि हाम्रा ध्यानहरू गइ नै सकेका छन्। हुन त श्रोता अहिले अभ्यास खेलका क्रममा पनि लाई हामीले पाखा लगाउँदै अब प्रतियोगिताका खेलहरूमा नेपालको उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहँदाखेरि पहिलो खेलमा जित्छ कि भन्ने अवस्थामा हामीले आशा गरेको वा पनि पहिलो इनिङ हेरिसकेपछि त्यो आशा गर्दै गर्दाखेरि टेस्ट मान्यता प्राप्त जिम्बाब्वेले नेपाललाई पराजित गरेको छ। अब घरेलु मैदानमा जिम्बाब्वेका दुई खेलाडीहरूले शतक प्रहार गरिसकेपछि नेपालले दिएको 291 रनको लक्ष्य जिम्बाब्वेले जम्मा 44.1 ओभरमा 2 विकेट गुमाएर सहजै पुरा गरेको छ। अब श्रोता समूह एमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिकासँग खेल्नुपर्नेछ। पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्सको खेल हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन टिमहरू पुग्नेछन्। त्यसैले अब आगामी तीनवटा खेलमध्ये अनिवार्य रूपबाट दुईवटा खेल त जित्नै पर्ने अवस्थामा छ। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्, जसमा शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनौट हुनेछन्। श्रोता हाम्रा आफ्नै खालका बुझाइ र प्रतिक्रियाहरू छन् खेल हेरिसकेपछि, तर प्रशिक्षक मन्टी देसाईको कुरा पनि हामीले सुन्नुपर्ने हुन्छ, उनको पनि कुरा सुनिहालौँ।
आई क्यान रिफ्लेक्ट एट लट अफ पोजिटिभ्स टु बी अनेस्ट, यु नो वी वान्टेड टु गेट अन टु दिस प्लेटफर्म। आई थिङ्क आई हेभ सिन लिटल बिट अफ क्रिकेट इन नेपाल फर अ वाइल नाउ इन लास्ट फ्यु मन्थ्स। द बोइज आर हङ्ग्री, दे वर लुकिङ फर दिस अपर्च्युनिटी, दे वान्ट टु रिस्पेक्ट दिस अपर्च्युनिटी and they want to be seen as they deserve to be on this platform. I think overall the way they fought today, even on the field, I'm very proud of them. Well, the only way to fix that is stay calm, believe in them, and they have done it before. Yes, some lapses today, maybe it's to do with the atmosphere, but I think this experience will go a long way for them. So we'll take it from there, we'll take it with the experience of this game and see how it goes next game now.
हजुर श्रोताहरू, उनको प्रतिक्रिया पनि आशा लाग्दो नै छ। हामी यस्तै खालको आशा लिएर आगामी खेलहरूमा हाम्रो नेपालले हामीले सोचे जस्तै र खेलाडीहरूले चाहे जस्तै खालको सफलता र प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने खालको नतिजा पनि आउँछ भन्ने अपेक्षा नै लिइहालौँ। श्रोता यस हप्ता परेका विशेष दिनहरू पनि हाम्रा व्यावहारिक दिनहरूसँग परोक्ष प्रत्यक्ष रूपबाट सम्बन्ध राखि नै रहेका हुन्छन् जस्तो लाग्छ। हरेक वर्षको जुन महिनाको तेस्रो आइतबार बुबा हाम्रो परिवारको मुख्य सदस्य बुबा दिवसको रूपबाट विश्व स्तरमा मनाउने गरिन्छ। विश्व समुदायले अन्तर्राष्ट्रिय बुबा दिवसको रूपबाट पनि हरेक वर्षको जुन महिनाको तेस्रो आइतबारलाई मनाउने गर्दछ। महँगानो खानी दुर्घटना र अन्तर्राष्ट्रिय बुबा दिवस मनाउने चलन जोडिएको छ, जुन अमेरिकामा भएको दुर्घटना खानी दुर्घटनाको एउटा प्रसङ्ग हो। श्रोता विषय के थियो भने सन् 1907 अमेरिकाको मोनोगानगा भन्ने ठाउँमा खानीमा भएको विस्फोटनमा परे 250 बालबच्चा सहित कुल 367 पुरुष कामदारहरूको मृत्यु भएको थियो। अनि सन् 1908 वेस्ट भर्जिनियाकी एक महिलाले आफ्नो गिर्जाघरमा पादरीलाई आमा दिवस जस्तै बुबा दिवस पनि मनाएर उक्त दुर्घटनामा बुबा बितेका सबैलाई आफ्नो बुबाप्रति सम्झना समर्पण गर्ने अवसर दिन आग्रह गरिएकी थिइन् र यसै अनुसार नै विश्वभर त्यहीँबाट पनि बुबाको रूपबाट बुबालाई विशेष दिनको रूपबाट एउटा स्मरण गर्ने त्यस्तै खालको आफ्नो परम्परा अनुसारको एउटा स्थान दिने महत्त्व दिने प्रचलन विश्वभरि छरिएको भन्ने मान्यता रहेको छ यो विश्व बुबा दिवसको प्रसङ्ग यहाँहरूलाई जोडे। त्यस्तै श्रोता जुन 20 अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवसको रूपबाट पनि कुरा गरिने स्तर दिवसको रूपबाट लिइन्छ। अहिले नेपालमा भुटानी शरणार्थीसँग जोडिएको खबर त अब यहाँहरू समक्ष छताथुलो छुल्लहरूबाट पुगि नै सकेको छ। राष्ट्रसङ्घीय उच्च आयोग UNHCRले द्वन्द्व लगायत का धेरै कारणले मान्छेहरू विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आइरहेको छ। अरू व्यक्ति झैँ शरणार्थी भएका व्यक्तिहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्कन चाहने अधिकारलाई उठाउँदै त्यसका लागि विश्वभर मानवीयता सह अस्तित्व विविधता र शरणार्थीहरूप्रति खुला हृदयको आवश्यकता छ भन्ने विषयका साथ जुन 20 दिन अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मानिँदै आएको छ। विश्वमा हरेक 113 मान्छेमध्ये एकजना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याङ्क छ। तसर्थ यस विषयमा हामी सबैले ध्यान दिनु जरुरी नै छ। विश्व बन्धुत्व वसुधैव कुटुम्बकमको धारणा विश्वका हरेक देशमा आओस् अनि युद्ध र प्राकृतिक प्रकोप कम हुँदै जाओस् जसले गर्दा शरणार्थी समस्या आफै समाधान हुने अपेक्षा गरौँ। धेरै अर्काको ठाउँमा आफ्नो जन्म र आफ्नो मनसँग नजिडेको स्थानहरूमा मन जोड्न बाध्य भएर बसेका व्यक्तिहरू कुनै आउँदो चाँडोभन्दा चाँडो कुनै दिनमा घर फिर्ती हुने अवसर मिलोस् यही नै शुभकामना रहेको छ। श्रोता यसरी यहाँहरूलाई यो प्रसङ्ग पनि जोडिन सकेँ। त्यसपछि अब यहाँहरूलाई एउटा छोटो प्रसङ्ग जोड्न चाहे हुन त विदेशहरूमा अहिले रमाइलोको रूपबाट बेबी सावरको घटनालाई लिइन्छ। अब हुन पनि हो आफ्नो भावी सन्तानको आगमन निर्कुल भइसकेपछि अझ भनौँ लिङ्ग नै जानिसकेपछि जान पहिचान भइ नै सकेपछिको उत्सवको रूपबाट पनि बेबी सावरलाई लिने गरिन्छ। अहिले अब भन्दाखेरि यसको पनि अर्कै खालको मोडालिटी तयार भएको छ। अब तौर तरिकाहरू चेन्ज भएको छ। रमाइलो गर्ने आफ्नै खालका तौर तरिकाहरू छन्। यसमा धेरैको असहमति होला तर धेरैले यसलाई मनाउनु भएको छ। यो पनि खुसीकै पक्ष हो। तर विदेशमा आफ्नो हुनेवाला सन्तानको लिङ्ग पहिचान बच्चाको आगमनको खुसियालीमा बेबी सावर गरेर रमाइलो उत्सव मनाउने चलन भए पनि नेपालमा भने गर्भमा लिङ्गको पहिचान नगर्न आग्रह गर्दै गर्भमा लिङ्गको पहिचान गरे 1 वर्षसम्मको कैद हुने कानुनी व्यवस्था रहेको खबर बाहिरिएको छ। कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्ने गराउने कार्य गरे वा गराएमा 3 महिनादेखि 1 वर्षसम्मको कैद हुने कैद सजाय हुने रहेछ। लिङ्ग विभेद रहेको नेपाली समाजमा भ्रूणको लिङ्ग पहिचान नगरी छोरीको जन्म सुनिश्चित गर्न विभेदपूर्ण लिङ्ग छनौटको प्रवृत्ति अन्त गर्न पनि यस्तो व्यवस्था गरिएको सरकारी राज्यतर्फको तर्क रहेको छ। श्रोता यो त बेबी सावरसँग जोडिएको प्रसङ्ग हो। अब त्यसपछि फेरि पनि म यहाँहरूलाई एउटा रमाइलो गीत प्रस्तुत गर्दैछु।
तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
सँग खुकुरीले लडेर पुर्खाले बचाएको हाम्रो देश अब हामीले नै जोगाउनु पर्छ।
दाजुभाइले एक इन्च जग्गा छोड्न सक्दैनौ।
मातृभूमि कृति तिथि हाम्रो आस्था रक्षा गर्न
हजुर श्रोताहरू, गीत मनोरञ्जनको साधन र माध्यम मात्र होइन, यो गीतका भावनाहरू कति मनहरूसँग जोडिएका हुन्छन्। शिक्षाका कुराहरू आफ्नै ठाउँमा छन्, सन्देशका कुराहरू आफ्नै ठाउँमा छ। यस्तै खालको एउटा गीत यहाँहरूसँग प्रस्तुत गरिसकेपछि बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको अब अन्तिम चरणमा आइसकेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। श्रोता, यहाँहरू पनि कार्यक्रम नमस्ते नेपाल मार्फत यहाँहरू न्युजिल्यान्ड बसाएका क्रममा भवन अध्ययन अध्यापनको क्रममा भ्रमणको सिलसिलामा आफ्ना अनुभव अनुभूतिहरू यदि यहाँहरू पनि हामीसँग यो स्टेजमा आएर हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई क्राइस्ट चर्च आसपासमै हुनुहुन्छ भने व्यक्तिगत भेटघाटको रूपबाट पनि सम्पर्क गर्ने प्रयास गर्दै गर्नुहोला। अब हुन त हामी गीतका कुराहरू आफ्नै हुन्छन्, व्यावहारिक रूपबाट अलिकति फरक पनि हुन्छ। अहिले पछिल्लो पटक आफूमाथि कुटपिट गर्नेहरूमाथि कारवाहीको माग गर्दै मुद्दा दर्ता गरेकोमा सरकारले सो मुद्दा फिर्ता लिने निर्णय गरिसकेपछि अनसनमा बस्न पुगेका त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम चलाउनेलाई उल्टो प्रहरीले नै नियन्त्रण लिएर पक्राउ गरेको खबर र यो गीतको तारतम्यता नमिल्न पनि सक्छ। हाम्रो व्यावहारिक बुझाइ र हाम्रो प्रतिबद्धताहरू अलग अलग भइरहेको छ। श्रोता, अब यो त यो छोटो प्रसङ्ग यहाँ जोडेँ। त्यस्तै क्राइसिसमा सोसाइटीले, अब नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले हरेक हप्ता आइतबार भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ। त्यस्तै भाइ बहिनीहरूका लागि फुटबल खेलकुदको पनि व्यवस्था पनि छ। त्यस्तै ब्याडमिन्टन, अब उमेर समूहलाई हेरिकन ब्याडमिन्टनको पनि अभ्यासको कार्यक्रमहरू भएको छ। त्यस्तै सोसाइटीले जुम्बा र महिला दिदीबहिनीहरूका लागि स्विमिङको क्लास पनि सञ्चालन गरिरहेको छ। कृपया समय र स्थानको पछिल्लो परिवर्तित समय र स्थानको लागि पनि सोसाइटीको इन्टिग्रेट एक्टिभिटिजको भाइबर ग्रुप मा फलो गर्ने प्रयास गर्दै गर्नुहोला अथवा त्यहाँ जोडिने प्रयास गर्नुहोला। यो त यहाँहरूलाई अनुरोध गरेँ। त्यस्तै श्रोता, स्थानीय रूपबाट अब आउँदो 8 जुलाईका दिन क्राइसिस हुन लागिरहेको एउटा साहित्यिक कार्यक्रमको छोटो जानकारी यहाँ दिन चाहेँ। साहित्यिक नेपाल न्युजिल्यान्ड मा पनि, नेपाल न्युजिल्यान्ड साहित्य समाजको रूपबाट क्राइसिसमा पनि गतिविधि भइरहेको छ। न्युजिल्यान्डका विभिन्न सहर स्थानहरूमा पनि नेपाली साहित्यसँग जोडिएका कार्यक्रमहरू समय समयमा भइ नै रहेका छन्। अहिले सोही साहित्य नेपाल न्युजिल्यान्ड साहित्य समाजको यो आयोजनामा आउँदो 8 जुलाईमा जुन शनिबारको दिन परेको छ, दिउँसो 1 बजेदेखि आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर एउटा साहित्य विशेष कार्यक्रमको आयोजना हुन लागिरहेको छ। वाई मारी कम्युनिटी सेन्टर 166 वाई मारी रोड आइलममा। कृपया यहाँहरूले पनि त्यसमा सहभागी जनाउनका लागि समय मिलाउने प्रयास गर्दै गर्नुहोला। त्यस्तै नेपाल नेप्लिज एसोसिएसन अफ बिओपी वाप्नो बे अफ प्लेन्टीमा रहनुभएका नेपालीहरूको आयोजनामा आउँदो सेप्टेम्बर 23 र 24 तारिकका दिन नेप्लिज न्युजिल्यान्ड ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण चाहिँ हुन लागिरहेको छ। प्रतियोगितामा विभिन्न समूहहरूको व्यवस्था गरिएको छ। पुरुषतर्फ, खुलातर्फ, मेन्स सिङ्गल्स, मेन्स डबल्स र 35 वर्ष माथिका पुरुषहरूको समूहमा मेन्स डबल्सको क्याटेगोरी पनि राखिएको छ, त्यस्तै महिलाहरूतर्फ वुमेन्स सिङ्गल्स र डबल्सको क्याटेगोरी छ, र भाइ बहिनीहरूका लागि 15 वर्षसम्मका भाइ बहिनीहरूका लागि बोइज सिङ्गल्स अन्डर 15 र गर्ल्स सिङ्गल्सको अन्डर 15 क्याटेगोरीमा पनि सो प्रतियोगिता सञ्चालन हुने रहेछ। यो जानकारी पनि यहाँहरूलाई गराउन चाहन्छु। श्रोता, अब कार्यक्रमको अन्तिम अन्तिम चरणमा आउँदै गर्दा बुक फ्री फ्राइडे हामी गुड फ्राइडेको रूपबाट बुझ्छौँ, अनि फ्राइडे भन्ने बित्तिकै विकेन्डको कुरा हुन्छ। अब यो बुक फ्री फ्राइडे काठमाडौँ नगरपालिकाले सञ्चालन गरेको एउटा अहिले पछिल्लो पटकको कार्यक्रम हो, त्यसैको छोटो जानकारी यहाँ जोड्न चाहे। काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयमा शिक्षालाई सिपसँग जोड्ने बुक फ्री फ्राइडे को नयाँ कार्यको थालनी गरेको छ। विद्यार्थीहरूको व्यक्तित्व विकासमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानको आवश्यकता पर्ने भन्दै महानगरले प्रत्येक शुक्रबार पाठ्य पुस्तकविहीन सृजनात्मक सिकाइ बुक फ्री फ्राइडे कार्यक्रम सुरु गरेको हो। महानगरभित्रका 89 सामुदायिक विद्यालयले सिपमा शिक्षामा सिप कार्यक्रम मार्फत पाठ्य पुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञान सँगसँगै जीवनोपयोगी सिपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्य लिएको छ यो कार्यक्रम मार्फत। विद्यार्थीहरूले आफ्नो रुचिअनुसार फेसन डिजाइनिङ र कपडा निर्माण, वायरिङ एन्ड इलेक्ट्रिकल्स, विपद पूर्व तयारीका लागि भवन निर्माणको रैथाने कला, मोबाइल विद्युतीय सामान, पाइप जोडान तथा मर्मत कला र मूर्तिकला विधाका तालिमहरू लगायतका विभिन्न क्षेत्रका तालिमहरू सो कार्यक्रम मार्फत समेटिएको छ, र विद्यार्थीहरूले त्यही किसिमको सिप हासिल गर्न सक्ने महानगरको बुझाइरहेको छ, र त्यसै खालको बुक फ्री फ्राइडे कार्यक्रम सुरु भएको छ। श्रोता, यो सँगसँगै बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइ यति नै। कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद टक्राउँदै म विनोदलाई भने आउँदा सातासम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार र शुभरात्रि। नमस्ते नेपाल, नमस्ते नेपाल।